अर्थ जगत को प्रष्ट चित्र
इकोनोमिक टाइम्स था संचार नेटवर्क मा
यस कार्यक्रम का साथ मा कृषि विकास बैंक लिमिटेड तपाई हाम्रो घर आँगन को बैंक महालक्ष्मी विकास बैंक सबल बैंक सबल सहकार्य
नमस्कार थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको इकोनोमिक टाइम्समा भागवत भट्टराईको स्वागत छ। इकोनोमिक टाइम्स अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ। विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन मार्फत कृषि क्षेत्रमा विदेशी लगानीमा प्रतिबन्ध लगाइएकोमा सरकारले फुकुवा गरेको छ। स्वदेशी उद्योगलाई संरक्षण गर्ने नाममा कृषि वस्तुको उत्पादनमा प्रतिस्पर्धा रोक्न एवं ठूलो पुँजी एवं प्रविधिलाई सीमित गराउने गरी कृषि क्षेत्रमा प्रत्यक्ष विदेशी लगानी रोक्ने नियम बनाइएको थियो। 2049 सालमा बनेको विदेशी लगानी ऐनमा नै कृषि लगायतका अधिकांश क्षेत्रमा विदेशी लगानी खुला गरिएकोमा 2 वर्ष अघि बनेको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन 2075मा त्यस्तो लगानीलाई रोक लगाइएको थियो। सरकारले अहिले सो ऐनलाई संशोधन गरेर कृषि उत्पादनमा शर्तसहित विदेशी लगानी खुला गरेको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले 20 पुसमा राजपत्रमा सूचना प्रकाशन गर्दै विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन 2075को दफा 50 दिएको अधिकार प्रयोग गरी ऐनको अनुसूची संशोधन गरेर कृषि मा शर्तसहितको विदेशी लगानी खुला गरेको जनाएको छ। जसअनुसार कम्तीमा 75% उत्पादन निर्यात गर्ने ठूलो कृषि उत्पादन तथा उद्योगमा विदेशी लगानी खुला गरिएको हो। यसअघि ऐनमा विदेशी लगानी खुला नगरिएको रोक लगाइएको अनुसूची क्रम सङ्ख्या 1 पशु पन्छी पालन माछा पालन मौरी पालन फलफुल तरकारी तेलहन दलहन दुध व्यवसाय र कृषिका प्राथमिक उत्पादन क्षेत्रहरू उल्लेख गरिएको थियो। उक्त अनुसूचीलाई संशोधन गर्दै सरकारले ती क्षेत्रमा शर्तसहित विदेशी लगानी खुला गरेको हो। संशोधित अनुसूचीमा भनिएको छ आफ्नो उत्पादनमा कम्तीमा 75% निकासी गर्ने पशु पन्छी पालन माछा पालन मौरी पालन फलफुल तरकारी तेलहन दलहन दुग्ध व्यवसाय र कृषिको प्राथमिक उत्पादनमा सम्बन्धित ठूला उद्योग बाहेकको सो क्षेत्रमा अन्य उद्योग व्यवसाय औद्योगिक व्यवसाय ऐनको 50 करोड रुपियाँभन्दा बढी स्थिर पुँजी भएको उद्योगलाई ठूला उद्योगका रूपमा वर्गीकरण गरिएको छ। अर्थात् तोकिएको कृषि उत्पादन तथा उद्योग व्यवसायमा 75% निर्यात गर्ने र 50 करोड रुपियाँभन्दा बढी स्थिर पुँजी हुने गरी विदेशी लगानी खुला गरिएको हो। कृषि क्षेत्रलाई आधुनिक व्यावसायिक र प्रतिस्पर्धी बनाउन विदेशी लगानी खुला गरिएको उद्योग मन्त्रालयका प्रवक्ता डाक्टर नारायण प्रसाद रेङ्मेले बताउनुभयो। उद्योग विभागका महानिर्देशकको संयोजकत्वमा कृषि मन्त्रालयको समेत प्रतिनिधि रहेको अध्ययन समितिले प्रतिवेदनका आधारमा लगानी खुला गरिएको उहाँले बताउनुभयो। हामीले विकासका लागि पुँजी र प्रवृद्धि चाहिएको छ, त्यसैले कृषिको उत्पादन पनि ठूलो लगानी र प्रवृद्धि भित्र्याउन विदेशी लगानी खुला गरिएको हो। उहाँले भन्नुभयो 75% निर्यात गर्नै पर्ने शर्तसहित राखिएकोले यसले स्वदेशी कृषक तथा कृषि व्यवसायलाई असर गर्दैन। कृषिमा ठूलो लगानी र प्रवृत्ति भित्र्याउन आयात विस्थापन गर्न निर्यात बढाउन र रोजगारी बढाउन कृषि उत्पादनमा विदेशी लगानी खुला गर्ने नीति लिएको उद्योग विभागका महानिर्देशक जीवलाल भूषालले बताउनुभयो। यसअघि 2049 सालमा कानुनको कृषिमा विदेशी लगानी रोकेको थिएन। 2075को कानुनले मात्रै रोकेको हो। अहिले पनि कृषिमा आधारित 100 भन्दा बढी उद्योग चलिरहेका छन्। नयाँ कानुन अनुसार उनीहरूको क्षमता अभिवृद्धि मात्रै रोकिएको छ। उहाँले भन्नुभयो आधारभूत कृषि वस्तुको खपतमा 40% हिस्सा आयातित को देखिन्छ। उक्त आयातलाई रोक्न निर्यात समेत बढाउन विदेशी लगानी खुला गरिएको नयाँ व्यवस्थाबाट स्वदेशी कृषक तथा कृषिमा आधारित व्यवसायहरू विस्थापन नहुने तर प्रतिस्पर्धी बन्ने उहाँको भनाइ छ। नेपालमा वार्षिक 2 खर्ब बराबरको कृषि वस्तु आयात भइरहेको छ तर निर्यात भने आयातको 1/4 पनि हुन सकेको छैन। यता नेपाल राष्ट्र बैङ्कका पूर्व कार्यकारी निर्देशक तथा अर्थविद नरबहादुर थापा कृषिमा विदेशी लगानी ल्याउँदा पुँजी निर्माण हुने लगानी वृद्धि हुने र आधुनिक प्रविधिभित्र नै उत्पादन बढ्ने, रोजगारी बढ्ने र निर्यात र विदेशी मुद्रा आर्जन हुने भएकोले यो ल्याउनु पर्ने बताउनुहुन्छ। नेपाल उद्योग वाणिज्य महासङ्घ अन्तर्राष्ट्रिय लगानी प्रवर्धन समितिका सभापति आनन्द कुमार बगरिया पनि विदेशी लगानी खुला गर्दा कृषिमा प्रवृद्धि आउनुका साथै नेपाली उत्पादन विदेशी बजारसम्म जाने भएकोले कृषिमा शर्तसहितको विदेशी लगानी खुला गर्ने सरकारी नीति स्वागत योग्य भएको बताउनुहुन्छ। कृषिमा विदेशी लगानी प्रवृद्धि प्रतिबन्ध फुकुवा व्यापार घाटा घटाउन र प्रवृद्धि भित्राउन उपयोगी हुने विज्ञको भनाई नयाँ पत्रिका दैनिकमा समाचार रहेको छ। यता कृषिमा विदेशी लगानी भित्र्याउने सरकारी निर्णय नसच्याए विरोधमा कृषि उद्यमीहरूले आन्दोलनको चेतावनी दिएका छन्। विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन 2075 कृषिमा वैदेशिक लगानी निषेध भए पनि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रस्तावमा मन्त्री परिषदले खुला गरिदिने निर्णय गरेपछि उद्यमीहरूले चरणबद्ध आन्दोलन गर्न लागेका हुन्। डेयरी उद्योग सङ्घ, केन्द्रीय पशु पन्छी पालन सहकारी सङ्घले मङ्गलबार गरेको पत्रकार सम्मेलनमा सरकारी निर्णयको विरोध गर्दै निर्णय फिर्ता नभई चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेका छन्। यो आन्दोलन मेरो र उसको भन्दा पनि देशका लागि हो। जबसम्म मुलुकको किसान, जनता र उद्योग कल कारखानाको हितमा सरकार हुँदैन, उसले अभिभावकको दायित्व निर्वाह गर्दैन, तबसम्म सबैले विरोध गर्नुपर्छ, डेयरी एसोसिएसनका महासचिव प्रहलाद दाहालले भन्नुभएको छ। यसै विषयमा कुराकानी गर्नका लागि डेयरी उद्योग सङ्घका महासचिव प्रहलाद दाहाल हामीसँग हुनुहुन्छ। यहाँलाई स्वागत छ थाहा सञ्चार नेटवर्कको इकोनोमिक टाइम्समा। अब एकातर्फ विज्ञहरूले, सरकारी अधिकारीहरूले यो कृषिमा लगानी खुला गर्दाखेरि बजार प्रतिस्पर्धी बन्छ, अहिले हाम्रो धेरै कृषिमा चाहिँ व्यापार घाटा छ, त्यो घटाउन सकिन्छ भनेर भनिरहेका छन्। तपाईँहरूकै उद्योग वाणिज्य सङ्घका उद्योग वाणिज्य महासङ्घका प्रतिनिधिहरूले पनि स्वागत योग्य भनिरहनु भएको छ। तपाईँहरू केही उद्योग वाणिज्य सङ्घका प्रतिनिधिसहित हामी विरोध गर्छौँ भनेर निस्कनु भएको छ नि, यसले के अर्थ लाग्ला? तपाईँहरू बिच नै तालमेल देखिएन?
त्यस्तो होइन, होइन अब कहिलेकाहीँ कस्तो हुन्छ भने यसको चाहिँ एकदम गहिराईमा गएर
मैले अलिकति गर्छु। अलिकत उद्योग वाणिज्य महासङ्घको अन्तर्राष्ट्रिय लगानी तथा प्रवर्धन समितिका सभापति आनन्द कुमार बागरियाले के भन्नुभएको छ भने विदेशी लगानी कुरा गर्दा कृषिमा प्रवृद्धि आउनुका साथै नेपाली उत्पादनले विदेशी बजारमा समेत ठाउँ पाउँछ, कृषिमा शर्तसहित विदेशी लगानी खुला गर्ने सरकारी नीति स्वागत योग्य छ।
मैले त्यही त भने, जसले कुनै पनि विषयको मर्म बुझेको हुन्छ, त्यो फिल्डमा लागेको हुन्छ होइन, अनि त्यसपछि चाहिँ त्यसको के छ भनेर डिपली जबसम्म बुझिन्न तबसम्म सर्फेसमा भन्दाखेरि ठिकै पनि लाग्छ यो कुरा होइन, हामीले गहिराईमा नगरिकन बोल्दाखेरि। तर वास्तवमा के हो भने, पहिला हामी कहाँ छौँ, हाम्रो अवस्था कहाँ छ, हाम्रो देश कहाँ छ, र त्यो कुरामा आधारित रहेर हामीले भन्दाखेरि अहिले तत्कालीन अवस्थामा कृषिमा विशेष गरी विदेशी लगानी अत्यन्तै दुःखद कुरा हो, किनभने 65% जनता कृषिमा आश्रित छन् होइन, अनि कुल जनसङ्ख्याको 65% जनताले रोजगारी पाइरहेको स्थानमा विदेशी लगानी लिएर आएर हामीले राख्ने हो भने हाम्रो अवस्था के हुन्छ? तपाईँको अहिले के छ भने, विदेशी लगानी चाहिँ अलि ठुल्ठुला देशहरू, जो विकसित देशहरू छन्, त्यहाँ पनि अब बेरोजगारी बढ्दै गयो। यो चाहिँ विदेशी इन्टरनेसनल कम्पनी, मल्टिनेसनल कम्पनीहरू आउँदाखेरि चाहिँ रोजगारी चाहिँ पुग्ने, त्यसपछि चाहिँ आफ्नो स्वदेशी मुद्रा चाहिँ विदेशीने, लगायतका धेरै समस्याहरू भोगेर बुझेर अनि त्यसपछि चाहिँ तपाईँको चाइनाको कुरा गरौँ, अमेरिकाको कुरा गरौँ, इभन इन्डियामा पनि कतिपय विदेशी कम्पनीहरूलाई गाइड गर्दै लगिरहेको अवस्था छ। र अब हामी नेपालमा भने हाम्रो मौलिकता, हाम्रो अवस्था सबै कुराहरू छोडिदिएर हामी चाहिँ यहाँ विदेशी लगानीको पछि लाग्यो भने यो अवस्था दुःखद हो, यो हुनै हुँदैन होइन। यसले गर्दाखेरि हामी अत्यन्तै चाहिँ मर्कामा पर्छौँ। र हाम्रो देशमा चाहिँ के हुन्छ भने, हाम्रो यहाँको जुन मौलिकता, हाम्रो यहाँको चाहिँ जुन एउटा निर्वाहमुखी, हाम्रो चाहिँ जुन एउटा व्यवसाय छ, र यो व्यवसायहरू सबै चाहिँ धराशय भएर हामी सबैजना कामदार हुन्छौँ, र यहाँका व्यवसायहरू चाहिँ एउटा श्रमिकको रूपमा परिवर्तन हुनुपर्ने अवस्था आउँछ। र अर्को कुरा गर्नुहोस्, जडीबुटीकै कुरा गर्नुहोस्, यो त यतिकै छैन नि त, यो त धेरै ठुलो रणनीतिका साथ आएको हुनुपर्छ यो होइन, र सबै होइन, केही विशेष व्यक्तिहरूको इन्ट्रेस्टमा होइन, यो सबैको होइन नि त, किनभने आम मिडियाले हाम्रो साथमा हुनुहुन्छ, होइन आम चाहिँ इभन राजनीतिक दलका नेताहरू हाम्रो पक्षमा हुनुहुन्छ होइन, अनि यत्रो वर्षसम्म रोकेर राख्नुको पछाडि पनि त यो ठिक छैन, यो आउँदाखेरि हामीलाई असर हुन्छ, हाम्रो देश चाहिँ अरू थप समस्यामा हुन्छ भनेर हिजोका जुन विज्ञहरू हिजोका राजनीतिज्ञहरूले त नल्याउनु भएकै कुरा हो नि त होइन। किनभने यदि यो ठिक थियो भने त विश्व बजारमा धेरै पहिलादेखि चाहिँ मल्टिनेसनल कम्पनीहरू आइरहेको बेलामा हाम्रो देशमा चाहिँ अहिले सहरोकेर किन राखियो त भन्दाखेरि हाम्रो देशमा चाहिँ अहिले विदेशी लगानीको आवश्यक छैन, हामीले यसलाई टिक्न सक्दैनौँ, हाम्रो
विदेशी लगानी तथा प्रवृत्ति हस्तान्तरण ऐन 2039 त एक तहको ल्याउन दिन्थ्यो नि, 2075 रोकेको हो नि त, यो त धेरै लामो समय छ र त्यसरी
होइन। मैले यहाँलाई भने एउटा कुरा के हुन्छ भने नि, विदेशी लगानी तपाईँले हरेक देशहरूमा हेर्नुभयो भने कस्तो हुन्छ भने, जुन देशमा आफूले लगानी गर्न सकिँदैन, जुन देशमा मार्केट ठुलो छ हामीले त्यो मार्केट फुलफिल गर्न सकेको छैन, हो त्यस्तो चिजमा विदेशी लगानी ल्याउने हो नि त। तपाईँले इन्टरनेसनल नर्म्स हेर्नुभयो भने पनि जुन देशमा हामी आफै सक्षम छौँ, जस्तै दुधकै कुरा गर्नुहुन्छ, पोल्ट्रीको कुरा गर्नुहुन्छ, माछाको कुरा गर्नुहुन्छ,
हुन्छ त्यसमा हामी उ गरौँला। अब यसमा चाहिँ अब बजार कत्रो छ भन्ने कुरा त रहला, अब हामीले यो विदेशी लगानीबाट हाम्रो बजारलाई असर गर्ने त 25% मात्रै हिस्सा रहेछ नि त, 75% त
त्यस्तो होइन। तपाईँले यसलाई कसरी बुझ्नु पर्यो भने, अहिले त्यसरी बुझ्ने कुरा होइन होइन, हामीले के गरी बुझ्नु पर्यो भने यो अत्यन्त
राजपत्रमा लेखिएको कुरा त्यो हुँदैन, कार्यान्वयन हुँदैन भन्ने हिसाबले बुझ्ने
हो, हो एकदम सही हो। 25% चाहिँ हाम्रो मार्केटमा आउने हो, 75% बाहिर जाने हो भन्दाखेरि पनि त्यो कार्यान्वयन हुनै सक्दैन। किन हुन सक्दैन भने, हाम्रो देशमा सस्तो भनेको तपाईँको श्रम मात्र हो, अरू सबै कुरा हाम्रो देशमा महँगो छ, त्यस कारणले उहाँहरूले अब मेटेरियल त यहीँको युज गर्ने हो होइन, यहीँको मेटेरियल युज गरिसकेपछि यो महँगो हुन जान्छ, इन्टरनेसनल बजारमा यो बाहिर खपत हुन्न, र उहाँहरूको आँखै नै के हो भने नेपालकै बजारमा चाहिँ हामीले बिक्री वितरण गर्ने हो। हामी देशकै उद्योगहरू त हामी अहिले अनुगमन राम्रोसँग हेर्न सकिरहेको छैनौँ भने, इन्टरनेसनल चाहिँ तपाईँको उद्योगहरूको हामीले इन्ट्री हुन्न, हाम्रो सबै इन्फर्मेसनै आउँदैन, हाम्रो त त्यस्तो अवस्था पो छ त। त्यस कारणले जे जति भनिए तापनि होइन, जो कार्यान्वयन हुन सक्दैन, र भोलिका दिनमा तपाईँ हामी सबैजना चाहिँ यहाँका उद्योग व्यवसायहरू सबै श्रमिक बनेर यो देशका उद्योग व्यवसायहरू सब पलायन हुन्छ। र अर्को कुरा, तपाईँले अरू देशहरूमा हेर्नुहोस् न, त्यहाँ चाहिँ के हुन्छ भने आफ्नो स्वदेशी उद्योगहरू चाहिँ बचाउनको लागि त्यहाँ सरकारले अनुदान दिन्छ होइन, अरू कुराहरू दिन्छन्, सेवा सुविधाहरू दिएको हुन्छ र त्यहाँ इस्टाब्लिस गराएर राखेको हुन्छ। र हाम्रोमा चाहिँ हामी आफैले यत्रो चाहिँ लगानी गरेका छौँ, त लगभग कृषि सेक्टरमा हिजो हामी 4 सेक्टरले विरोध होइन एउटा पत्रकार सम्मेलन पनि गऱ्यौँ, त्यहाँ आबद्धता भएको माछा होइन, त्यसै पोल्ट्री, त्यसै दाना र डेरीको मात्र कुरा गर्दाखेरि पनि 85 अर्ब चाहिँ लगानी छ, डेरीको मात्र 30 अर्ब लगानी छ, भनेपछि यो त स्वतस्फूर्त रूपमा हामी आफैले लगानी गरेको हो नि त होइन। र राज्यले थोरै मात्र सहयोग गरिदिने हो भने त, अभिभावकत्व निभाएर थप गरिदिने हो भने त, प्रविधि हामीलाई दिन के फरक पर्छ त?
तपाईँले भने जस्तै विश्वभर कृषिमा लगानी कसरी भित्राउने नभित्राउने अहिले पनि बहसकै विषयहरू रहेका छन्। अब आफ्ना आफ्नो क्षेत्रलाई प्रतिस्पर्धी बनाउनु सरकारको पहिलो दायित्व, तर अनुदान लगायतका कुराहरू खर्चै गरेन भन्दा कसरी वितरण प्रणाली कसरी गर्यो, अनुदानलाई कसरी प्रयोग गर्यो भन्ने आफ्नो ठाउँमा रहला, तर अनुदानका लागि राज्यको रकम त ठुलो खर्च भएको छ नि कृषि अनुदानको लागि
होइन, त्यसलाई खर्च भएको छ, त्यही खर्च भएको अनुसारमा चाहिँ विकास भएर तपाईँको आज हामी 80% चाहिँ आत्मनिर्भर भइसकेका छौँ त होइन, केही नभएको होइन नि त। प्रत्येक वर्ष चाहिँ अहिले पनि दुधको चाहिँ तपाईँको होइन उत्पादन वृद्धि हेर्दाखेरि 8% छ, 8% त रिजल्टले देखाएको कुरा हो नि त
होइन होइन। हाम्रो बजारका कुरा गर्दा जहिले पनि प्रतिस्पर्धी बजार हुन सकेन भन्ने कुरा जहिले सुकै आउने अवस्था हुन्छ कि, तर अब हामीले हेडकाउन्ट चाहिँ गर्दैनौँ, तर रकम चाहिँ कति विधि छिमेकी देशहरूले कति दिएका छन् अनुदान, हाम्रोले कति दिएको छ भन्नेसँग हिसाब भएको हुन्छ, त्यस हिसाबले त हामी पनि प्रतिस्पर्धी बन्न सक्नुपर्ने हो नि होइन। आज दिन
प्रतिस्पर्धी त यस्तो हुन्छ नि, हाम्रो त मार्केट नै कत्रो छ र भनेको, मार्केट नै हाम्रो सानो छ त। हामीले अहिलेसम्म तपाईँ हेर्नुभयो भने डेरीको कुरा गर्दा, विशेष गरी कृषिमा कुरा गर्दा, काठेलिङ त भन्छन् नि मान्छेहरू, गरिबै छैन यहाँ त। तपाईँको दुधको मूल्याङ्कन के मूल्य निर्धारण गर्दाखेरि तपाईँको गभर्मेन्टले गर्छ, प्रत्येक 1-2 वर्षमा हेरफेर हुन्छ होइन। अब यहाँको उद्योगीलाई, यहाँका किसानलाई कसरी त्यो प्रविधि मैत्री बनाउने, कसरी प्रतिस्पर्धी बनाउने, बढाउने कसरी अरू कुरा दिने भन्नेतिर पो राज्य लाग्नु पर्यो त होइन. जुन व्यवसाय आफै सस्टेन भइसकेको छ आफै चाहिँ राज्यको एउटा चाहिँ
तब कृषिभित्रै अब दुधको कुरा गर्दा लगभग आत्मनिर्भर हुने अवस्थामा छ त्यो भित्र पनि होला. तर कृषि क्षेत्रलाई पूर्णतः हेऱ्यौँ भने आजका दिनमा पनि हामीले 2.5 खर्बको विदेशी सामान लिएर 3 खर्बको विदेशी सामान मा भर पर्नुपर्ने स्थिति त हो नि होइन.
होइन त्यो कुरालाई त अब हामीले कसरी निवारण गर्न सकिन्छ, यहाँको पुँजी कसरी परिचालन गर्न सक्यो, यहाँको उद्योगीलाई हामीले कसरी चाहिँ लिन सक्यो, यहाँको किसानलाई कसरी सहयोग गर्न सक्यो भन्ने कुरा पनि त राज्यले ख्याल गर्नु पर्यो नि. हामीले आफूले देशमा ट्राइनै नगर्ने होइन, हामीले यहाँ चाहिँ ल मानौ न अहिले विदेशीलाई जुन दिन्छु भनेको चाहिँ ल भौतिक पूर्वाधार हाम्रो जिम्मा भने त छ नि त राज्यले ल्याउँदाखेरि होइन. तपाईँको विदेशी लगानी सम्मेलन गर्दाखेरि पनि त्यहाँ बोलेकै कुराहरू हो नि त होइन, बाटो पुर्याइदिने, बत्ती पुर्याइदिने होइन, जमिन उपलब्ध गराइदिने भन्ने कुरा भनेको छ नि त होइन. तर त्यही कुरा स्वदेशी उद्योगीहरूलाई ल तपाईँहरू उद्योग यहाँ स्थापना गर्नुहोस्, तपाईँहरूलाई बाटो बिजुली पानी होइन अरू भौतिक सुविधा हामी तपाईँहरूलाई उपलब्ध गराउँछौँ भन्यो भने 85 अर्ब चाहिँ लगानी गर्ने मान्छेहरूले अब बाँकी अरू चाहिँ थप 85 अर्ब त लगानी गर्छन् त. यो त 50 करोडको त कुरा छ त, यो त होइन र 85 अर्ब लगानी गर्ने ठाउँमा 50 करोड लगानी गर्दैन नि त नेपालीहरूले. तपाईँको मजाले गर्छन् विशेष छन्, झन् अहिले त तपाईँको विदेशमा चाहिँ यो कोभिडको कारणले फर्किने मान्छेहरू यति धेरै छन्, उहाँहरू के गरौँ भनेर बसिरहनु भएको छ. त्यस कारणले स्वदेशमा स्वदेशी यहीँका जनताहरूलाई लगानी गर्न प्रोत्साहन गर्ने कि तपाईँको यहाँको चाहिँ अरू थोरै इन्ट्रेस्टमा चाहिँ बाहिरको मान्छेहरूलाई इन्भेस्ट गर्न प्रोत्साहन गर्ने त आम मान्छेले बुझेको कुरा छ नि. अनि अर्को कुरो मैले तपाईँहरूलाई भन्छु, यो चाहिँ हिजो 75 सालमा चाहिँ संसदमा ठुलो छलफल भएर होइन ठुलो बहस भयो, त्यहाँ पक्ष विपक्ष केही पनि नभनिकन सबैले चाहिँ यो गलत छ, यो आउनु हुँदैन, यो हाम्रो राष्ट्रको लागि चाहिँ हितकर छैन भन्ने कुरा निष्कर्ष निक्लिएर त्यहाँबाट फिर्ता भएर तपाईँको त्यति बेला पनि आउन खोजेको हो नि त होइन, मन्त्री परिषदले त पासै गरेको हो. तर ठुलो बहसपछि चाहिँ त्यो फिर्ता भयो र अहिले पनि ल ठिक छ यो ठिकै हो भने मलाई मैले नबुझेको पनि हुनसक्छ, हजुरले नबुझेको हुनसक्छ, अर्को कसैले नबुझेको हुनसक्छ होइन. यसलाई सार्वजनिक बहसको रूपमा लिएर आएर लैजाउँ कति ठिक कति बेठिक भनेर हामीले चाहिँ यसलाई ल ठिक हुन्छ भने गाउँ भन्न पनि त सकिन्थ्यो नि त.
संसद विघटनपछि हतारमा ल्याइने कुराले केही शङ्का त उत्पन्न अवश्य गर्छ. अन्तिममा बताइदिनुहोस् अब सरकारको यसबाट ब्याक हुने खासै ऊ देखिँदैन सरकारवाला मन्त्रालयहरूलाई बुझ्दा, अब यस्तो अवस्थामा तपाईँहरूको भूमिका के रहन्छ?
होइन अब हामीले त हेर्नुहोस् हामी एउटा उद्योगी व्यवसाय हो, हामी सामान्य मान्छेहरू हो, हामीले धेरै कुरा बुझेको पनि हुँदैन, हामीले हाम्रो व्यवसाय बुझाएको हुन्छ, त्योभन्दा बाहेक हामीले बुझेको हुँदैन. र हामीले सकेसम्म हामीले सबै मान्छे राजनीतिक दल पत्रकार बुद्धिजीवी देश स्वच्छ मान्छेहरू सबैलाई हामीले चाहिँ आह्वान गर्ने हो. यहाँहरू हामी यो हाम्रो मात्र विषयको कुरा होइन नि त, यो त तपाईँको पनि विषयको कुरा हो, यो आम नेपालीको विषयको कुरा हो. त्यस कारणले हामी सबैलाई आह्वान गर्छौँ कि तपाईँ हामी सबैले चाहिँ यसको विरोध गरौँ र बेठिक कुरालाई त बेठिक भन्नु पऱ्यो नि त होइन. त्यस कारणले अब होइन यति भन्दा भन्दै अब अभिभावकले नै आफ्ना चाहिँ सबै सन्तानको चाहिँ अहित होस् भनेर चाहेर अगाडि बढ्ने कुरामा त न मैले केही गर्न सक्छु नि, तपाईँले केही गर्न सक्नुहुन्छ? हामीले कुनै बेला एउटा इतिहास पनि हुन्छ नि त, त्यति बेला होइन चाहिँ यो मान्छेहरूले यसरी चाहिँ यो कुराको विरोध गरेको थियो, आज चाहिँ यो अवस्थामा आयो, तिनीहरू ठिक रहेछन् भन्ने कुरा त सरकारले अहिले नसुने पनि त इतिहास त रहन्छ नि त होइन. त्यस कारणले हामीले बेठिक कुरालाई बेठिक भन्नुपर्छ र धेरैजनाले हामीलाई साथ दिइरहनु भएको छ र साथ दिनु पनि हुनेछ. र मलाई लाग्छ राज्यले पनि के लाग्छ भने कहिलेकाहीँ डिपमा यो कुराहरू स्टडी नगरिकन अब अलिकति चाहिँ अचुवाको भरमा पनि आएको पनि हुनसक्छ होइन, अथवा कसैको पर्सनल इन्ट्रेस्टमा आएको पनि हुनसक्छ. अलिकति चाहिँ हामीले अब बुझाउन सक्यौँ अथवा सम्बन्धित निकायले बुझ्न सक्यो भने अब संविधान त संशोधन हुन्छ होइन, कत्रा कुराहरू चाहिँ परिवर्तन हुन्छ भने राजपत्रमा आएका कुराहरू हिजो पनि परिवर्तन धेरै भएका छन् होइन, त्यस कारणले नहोला म भन्न सक्दिनँ हुन्छ. र भएन भने अब हामी अन्तिम उपाय के हुनसक्छ ती सबै कुराहरू हामी अवलम्बन गर्छौँ होइन. अब त्यति गर्दा पनि भएन भने अब ठिकै छ, अब के गर्ने त, हामी यस्तै देशमा जन्मेछौँ, यहाँका नेताहरू अब यस्तै हुनुहुँदो रहेछ होइन, एउटा चाहिँ जनताको हित नचाहने, देशको हित नचाहने, त पर्सनल हित चाहने भन्ने कुरा भयो भने त्यसको असर त हामी मात्र होइन नि त, उहाँहरूले पनि भोग्नुहुन्छ नि त कुनै दिन त होइन. त्यस कारणले हामी चाहिँ अब त्यति धेरै अब टायर बाल्ने, सट्टा जाम गर्ने, अरू कुरा गर्ने हामी त्यो गर्न सक्दैनौँ. हामी एकदमै छोरै छौँ हामी होइन, त्यस कारणले हामी बुझाउने हो यसको महत्त्व यो हो, यो कुरा यसो हो र यो आउँदाखेरि यस्तो यस्तो हुन्छ भनेर हामीले सम्बन्धित निकायमा बुझाउने हो र तपाईँहरू आम पत्रकारहरूले साथ दिनुभएको छ, बुद्धिजीवीले साथ दिनुभएको छ, हाम्रो चाहिँ यही कुरा हो। योभन्दा
हस् हस् तपाईँको महत्त्वपूर्ण समय र विचार हामी र हाम्रो श्रोतालाई उपलब्ध गराइदिनु भयो, धन्यवाद।
हामीलाई आफ्नो विचारहरू राख्ने समय दिनुभयो, हस् धन्यवाद।
उहाँ हुनुहुन्थ्यो डेयरी उद्योग सङ्घका महासचिव प्रह्लाद दाहाल। थाहा संसार नेटवर्कको इकोनोमिक टाइम्समा आर्थिक समाचार बाँकी छन्, रेडियो सुन्दै गर्नुहोला।
मन परेको मालाई पाउन त सुट पनि दामी लाउनु पर्यो नि, अन्त राम्रो सुट कहाँ पाइन्छ त हो सोल्टी बताइदेऊ नि त,
यति पनि थाहा छैन त एमएम टेलर्स क्या त, रेडिमेड कोट पाइन्ट सुट, चार वर्षको बच्चादेखि माथि सबै उमेरका लागि कालो कोट सुट पाइने र ग्राहकहरूको अर्डर अनुसार सिलाइ गरिने एक मात्र सस्तो भरपर्दो स्थान एमएम टेलर्स न्यू रोड खिचा पोखरी चोक पिपुल्स प्लाजा अगाडि एक तल्ला माथि, अनि त्यहाँको फोन नम्बर चाहिँ छैन त, छ नि, फोन नम्बर 4250989 4250989।
छोरी यो छोरी ए बाबा हो होइन कति झुन्डिरा हो यो ल्यापटपमा, अरे सेवा भगवान
हजुर के काम गरिरहेको त हो,
मेरो काम रे,
अनि हो त हजुरको खाता खोल्न लागेको नि,
खाता होइन के भन्छ यो,
ल लिनुहोस् हजुरको खाता नम्बर, अब दाजुलाई विदेशमा पठाइदिनुहोस् र पैसा पठाउन भन्नुहोस्। हो त, कृषि विकास ब्याङ्कले जहाँबाट पनि खाता खोल्न सक्ने सुविधा ल्याएको छ नि,
विस्तृत जानकारीका लागि आजै adbl.gov.np सर्च गरौँ र आफूले चाहेको खाता शून्य मौजातमा तुरुन्तै खोलौँ, सम्पूर्ण सुविधा सहितको तपाईँ हाम्रो घर आँगनको बैङ्क
कृषि विकास ब्याङ्क।
हे बाबा हेर त हेर कृषि विकास बैङ्कको सेवा।
रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। इकोनोमिक टाइम्स अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ। अब बाँकी आर्थिक समाचार। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्चाले उद्यमी व्यवसायीले बुझाउनु पर्ने कर विवरणको म्याद र बैङ्कको साभा ब्याज भुक्तानी गर्ने समय बढाउन अर्थमन्त्री विष्णु प्रसाद पौडेल समक्ष आग्रह गर्नुभएको छ। अध्यक्ष गोल्चाको नेतृत्वमा महासङ्घको प्रतिनिधि मण्डलले अर्थमन्त्री पौडेललाई सोमबार अर्थ मन्त्रालयमा गरेको भेटमा सरकारका तर्फबाट तत्काल सम्बोधन हुनुपर्ने केही महत्त्वपूर्ण विषयमा ध्यान आकर्षण गराएको हो। एक्काइस दिनभित्र उखु किसानको 66 करोड रुपियाँ बकौता उठाउने शर्तमा आन्दोलन स्थगित भएको एक साता बित्दा पनि उद्योगीबाट ठूलो रकम असुली हुन सकेको छैन। 13 पुसमा किसानसँग आन्दोलन स्थगित गर्ने सहमति हुनु अघि उद्योगीले 33 करोड 50 लाख बकौता किसानको खातामा हालिदिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। त्यतिखेर रौतहटको श्रीराम सुगर मिलले 26 करोड, नवलपरासीको लुम्बिनी चिनी मिलले 2 करोड, अन्नपूर्ण तथा इन्दिरा सुगर मिलले 5 करोड रुपियाँ किसानको भुक्तानी दिएका थिए। त्यसपछि बाँकी रहेको 32 करोड 50 लाख 21 दिनभित्र दिलाउने सहमति भए पनि किसानको खातामा पैसा नआएको उखु किसानहरूले गुनासो गरेका छन्। जाडो बढ्दै गएका कारण विद्युतको माग उच्च बनेको छ। जाडो छल्नका लागि विद्युत सामग्री हिटर इन्डक्सन एसी लगायतका प्रयोग बढिरहेको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ। हाल मुलुकको उच्चतम माग 1500 मेगावाट हारिमा पुगेको छ। आइतबार साँझको उच्चतम माग 1466 मेगावाट रहेको प्राधिकरणका प्रवक्ता मदन तिमिल सिन्हाले जानकारी गराउनु भएको छ। स्वदेशी उत्पादनलाई बढावा दिने उद्देश्यले सरकारले सार्वजनिक खरिदको 15% महँगो भए पनि बोलपत्र स्वीकृत हुने व्यवस्था गरेको छ। तर यसको कार्यान्वयन भने हुन सकेको छैन। नीतिगत रूपमा कडाई गरेर स्वदेशी उत्पादनलाई प्रवर्धन गर्न नसक्दा एकातर्फ व्यापार घाटा बढेको बढेछ भने अर्कोतर्फ स्थानीय उत्पादनले बजार पाएका छैनन्। सरकारले नेपाली उत्पादनलाई बढावा दिन भन्दै 2071 सार्वजनिक निकायमा स्वदेशी वस्तु उपयोग गर्ने सम्बन्धी निर्देशिका मार्फत कडाई गरेको थियो। र आजका लागि नेपाल राष्ट्र बैङ्कले तोकेको विदेशी विनिमय दर अमेरिकी डलर एकको खरिदार 116.79 रुपियाँ, बिक्री दर 117.39 रुपियाँ, युरो एकको खरिदार 143.34 रुपियाँ, बिक्री दर 144.07 रुपियाँ, साउदी अरब रियल एकको खरिदार 31.13 रुपियाँ, बिक्री दर 31.29 रुपियाँ, कतारी रियल एकको खरिदार 32.08 रुपियाँ, बिक्री दर 32.24 रुपियाँ, र बहराइन दिनार एकको खरिदार 309.80 रुपियाँ, बिक्री दर 311.39 रुपियाँ रहेको छ। थाहा सञ्चार नेटवर्कले काठमाडौँमा तयार पारेको इकोनोमिक टाइम्स यति नै। आजलाई प्राविधिक साथी सहयोग नेपाललाई धन्यवाद दिँदै भागवत विदा हुन्छु। नमस्कार।